लैंगिक न्याय सँगै महिला सशक्तिकरणको लागि हाम्रो आवाज कार्यक्रम महिला आवाज। नमस्कार, समानता र महिला सशक्तिकरण र हिंसा विरूद्ध सचेतनाको आवाज कार्यक्रम महिला आवाज लिएर उपस्थित भएका छौं। राष्ट्रिय महिला आयोगको सहकार्यमा रेडियो नेपालद्वारा तयार पारेको कार्यक्रम महिला आवाजमा आउनु स्वागत गर्छौं।
महिला आवाज कार्यक्रम 15 दिनमा एकपल्ट हरेक महिनाको दोस्रो र चौथो बिहिबार बिहान यसै समयमा रेडियो नेपालबाट सुन्न सक्नुहुन्छ। अबको 15 मिनट हामीसँगै रहनुहोला।
कार्यक्रम महिला आवाजको आजको श्रृंखलामा हामी नजिकै रहेको मंगसिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा लैंगिक मैत्री निर्वाचनको विषयमा रहेर गरिएको कुराकानी र निर्वाचनमा महिला सहभागिताको सन्दर्भमा महिला अधिकार कर्मीहरूले व्यक्त गर्नुभएको विचारलाई यहाँहरूमाझ राख्नेछौं। प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको लागि अब मात्र 10 दिन बाँकी छ। मंगसिर 4 गते आइतबार बिहान 7 बजेदेखि साँझ 5 बजे भित्र आफ्नो मत खसाल्नको लागि आफ्नो काम बन्दोबस्त मिलाएर त्यो दिनको लागि अन्य काम छोडेरै भए पनि समयमै मतदान केन्द्र मतदान स्थलमा पुग्नको लागि हामी आग्रह गर्छौं। निर्वाचन भनेको राष्ट्रिय एकता र सबै जाति वर्ग क्षेत्र भाषा यी सबैको विविधतालाई सौहार्दपूर्ण संवादको माध्यमबाट प्रतिविम्बित गर्ने एउटा महत्वपूर्ण काम पनि हो। नेपालको ऐतिहासिक परिवर्तन र हरेक आन्दोलनमा महिलाको सक्रिय सहभागिता रहेको छ। देशको नेतृत्वको लागि शिक्षा स्वास्थ्य र विकासको लागि नीति नियम बनाउन र कार्यान्वयनमा ल्याउनको लागि निर्णायक तहमा पहुँचको लागि देशको आधाभन्दा बढ़ी जनसंख्या रहेका महिलाको आवश्यकता र अनुभूतिको आधारमा सम्बोधनको लागि पनि राजनीतिमा महिला आवश्यकता अपरिहार्य छ। निर्वाचन आएपछि महिलाको कुरा गरेर घोषणा पत्रमा महिलाको कुरा समावेश गरेर मात्र होइन 50% भन्दा धेरै रहेको जनसंख्याको फरक आवश्यकता हुन सक्छ भन्ने बोध गरेर महिलालाई राजनीतिमा टिकाउनको लागि टिक्नको लागि फरक खालको नीति ल्याउनुको साथै हाम्रा राजनीतिक दलहरूले मूल नेतृत्वमा महिला सहभागिताको लागि नीतिहरूलाई महिलावादी दृष्टिकोणले हेर्नुपर्ने अहिलेको आवश्यकता हो। सहभागिता मात्र होइन, अब अर्थपूर्ण सहभागिता र निर्णायक भूमिकामा महिलाको उपस्थिति के कस्तो रहन्छ भन्ने कुरा अहिलेको निर्वाचनमा पनि निर्भर रहन्छ। समावेशिताको मुद्दालाई महिलाको मुद्दाको रूपमा मात्र हेरिनु हुँदैन, महिला मैत्री पनि हुनु पर्यो र जनमैत्री पनि हुनुपर्छ। पार्टीगत विधानले मात्र होइन, नेपालको संविधानको धारा 38(4)ले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधार मानेर हरेक पार्टीले कार्यान्वयन गर्नुपर्ने आजको आवश्यकता हो। यही आवश्यकतालाई आत्मसात गर्दै हामी नजिक रहेको मंगसिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भलाई लिएर हामीले लैंगिक मैत्री निर्वाचनको विषयमा कुराकानी गरेका छौं। वरिष्ठ अधिवक्ता हाल महिला गैर सरकारी संस्था महासंघको अध्यक्ष डाक्टर शशि अधिकारी राउतसँग
सक्षम तथा सबल महिलाहरूलाई भोट दिई निर्णायक तहमा पुर्याउ महिला जिताऊ अभियानमा हुनुहुन्छ। यो अभियानको आवश्यकता चाहिँ किन पर्यो, कुराकानीको शुरूआत यहीँबाट गर्न चाहे।
राजनीतिक दलले उम्मेदवारिता दिँदाखेरि जनसंख्याको आधारमा महिला दलित आदिवासी जनजाति खस आर्य लगायतकालाई लिएर चाहिँ के गर्नुपर्छ त भन्दाखेरि यो बन्द सूचीमा पनि राख्नुपर्छ र प्रत्यक्ष निर्वाचनमा पनि 1/3 चाहिँ महिलाहरूको सदस्यलाई अनिवार्य बनाउनुपर्छ भन्ने कुरा संविधानले संघ र प्रदेशलाई नै स्पष्ट रूपमा व्यवस्था भए तापनि दलले चाहिँ महिलाहरूको उम्मेदवारिता दिनलाई चाहिँ कन्जुसाई गरेको देखिएको कारणले पनि यो महिला जिताऊ अभियान हामीले सञ्चालन गर्न पर्ने देखिएको हो।
प्रत्यक्षतिरको कुरा गर्ने हो भने सबै दलहरूको गरेर 9% पनि पुगेको छैन भन्ने डाटाहरू आइरहेको छ। अब 33% पुर्याउन त समानुपातिकबाटै लैजानु पर्ने हुन्छ। हामी महिलाहरू सक्षम नभएकै कारणले प्रत्यक्षतर्फ निर्वाचन लड्न नसकेको हो त?
त्यो अवश्य पनि होइन, किन भन्दा महिलाहरू सक्षम छन्। किनभने स्थानीय निर्वाचनले पनि देखायो, स्थानीय निर्वाचनमा पनि महिलाहरूको उम्मेदवारिता कम दिए तापनि कतिपय स्वतन्त्र रूपबाटै महिलाहरूले उम्मेदवारिता दिएर निर्वाचित भएको कारणले गर्दाखेरि महिलाहरूको उपस्थिति बाक्लो भयो, होइन, अध्यक्षमा अथवा मेयरमा उपमेयरमा महिलाहरूको भयो। कारण के त भन्दाखेरि महिलाहरूलाई दलले उम्मेदवारिता नदिएको अवस्थामा उनीहरू स्वतन्त्र रूपमा उठ्दाखेरि पनि महिलाहरूलाई पचाइसकेका छन्, जनताहरूले पनि पचाएका छन्, र महिलाहरूको नेतृत्वमा चाहिँ असल शासन हुने, होइन, भ्रष्टाचार नहुने त्यो कुरा चाहिँ प्रमाणित भइसकेको अवस्था पनि देखिन्छ। त्यस कारणले महिलाहरूलाई उम्मेदवारिता दिँदाखेरि महिलाहरूलाई जित्न सक्ने सम्भावना छ, जित्छन् पनि, तर पुरुषहरूलाई नै भाग नपुगेको कारणले गर्दाखेरि महिलाहरूलाई उम्मेदवारिता नदिएको अवस्था देखिन्छ।
अहिले त अब दल दलहरू बीच जुन गठबन्धन भयो, गठबन्धनका कारण पनि महिलाहरू उपेक्षामा पर्यो भन्ने सुनिन्छ, साँचो हो?
हजुर, एकदमै 100% यो साँचो हो। यो गठबन्धनको कारणले गर्दाखेरि पनि के भयो भने गठबन्धन गर्ने यो ठाउँमा यो पार्टीलाई सिट दिने, यो ठाउँमा यो पार्टीले सिट दिने भनेर भागभन्डा गर्दाखेरि त्यो सिटको भागभन्डा गर्दाखेरि महिलाहरू उम्मेदवारलाई नदिने, पार्टीले पनि आफ्नो महिलालाई नदिने तर पुरुषलाई नै प्राथमिकता दिने कारणले गर्दाखेरि पनि यो महिलाको उम्मेदवारिता झन् स्वाट्टै घटेर 9% पुगेको देखिन्छ।
अब हामी महिला अधिकार कर्मी लगायतहरूले लैंगिक मैत्री निर्वाचन हुनुपर्छ भनिरहँदा पनि निर्वाचन चाहिँ कहिले पनि लैंगिक मैत्री हुन सकेन भन्ने गुनासोहरू पनि त सुनिन्छ नि।
एकदमै यो कस्तो भयो भने हाम्रो यो पितृसत्तात्मक समाज, पितृसत्तात्मक सोचले चाहिँ यो 21औं शताब्दीमा पनि त्यो सोचबाट मुक्त हुन सकेको अवस्था देखिँदैन। त्यस कारणले पनि वास्तवमा एकदम लैङ्गिक समानताको कुरा संविधानले उल्लेख गरेको छ, कानूनहरूमा त्यो व्यवस्था छ, र 80% महिला हुनुपर्छ भनेर ग्यारेन्टी दिँदाखेरि पनि प्रत्येक राजनीतिक दलले चाहिँ इमान्दारीता पूर्वक आफ्नो निर्वाह गरेको देखिँदैन। त्यस कारणले पनि लैङ्गिक समानता कायम हुन नसकेको हो, यो चाहिँ एकदमै प्रष्ट रूपमा हामीले पाएका छौँ। तर प्रत्येक राजनीतिक दलले आफूले पाएको मतको आधारबाट, होइन, समानुपातिकमा मतको आधारबाट त्यहाँ 1/3 महिलाहरूकै सहभागिता गराउने हो भने, प्रत्येक दलले सहभागिता गराउने हो भने संसदमा चाहिँ उपस्थिति राम्रै हुन सक्छ। तर अब त्यसमा पनि के हुन सक्ने भयो त भन्दाखेरि 1/3 नै महिलाहरूलाई त्यो सिट नछुट्याएर त्यो चाहिँ पुरुषहरूलाई नै छुट्याउने गरेको कारणले गर्दाखेरि विगतको परिणाम, निर्वाचनको परिणाम र प्रतिनिधित्वमा पनि महिलाहरूको 33% सुन्न सकेन। यो पालि त झन् गठबन्धनले गर्दा धेरै कम उम्मेदवारिता मात्रै प्रत्यक्षमा दिएको देखिन्छ। त्यो कारणले गर्दाखेरि अब समानुपातिकबाट उहाँहरूले चाहिँ 33% पुर्याउन, प्रत्येक दलले चाहिँ पुर्याउनै पर्छ, अनिवार्य पुर्याउनु पर्छ भन्ने संविधानमा बाध्यात्मक व्यवस्था गरिएको छ। धेरै पार्टीहरू छन्, धेरै पार्टीमा महिलाहरू उम्मेदवारहरू आएका छन्, तर त्यो उम्मेदवारिता आएका महिलाहरूलाई नै जिताउ अभियान हामीले सञ्चालन नगर्ने हो भने महिलाहरूले जित्न सक्ने सम्भावना देखिँदैन र लैङ्गिक समानता कायम गर्न नसक्ने भएको हुनाले हामी महिला गैरसरकारी संस्था महासंघ र संकल्प दुईटा संस्था मिलेर यो महिला जिताउ अभियान हामीले सञ्चालन गर्यौँ, जसले चाहिँ यो कारणले पनि अलिकति मतदाताहरूमा पनि प्रभाव पर्न सक्छ र उम्मेदवारिता दिने व्यक्तिहरूको, महिलाहरूको पनि मनोबल बढ्न सक्छ, जसको कारणले उहाँहरूको जितलाई चाहिँ यसले सहयोग पुर्याउन सक्छ भन्ने उद्देश्यले चाहिँ हामीले यो कार्यक्रमको आयोजना गरेका हौँ।
जहाँ जहाँ महिला जनप्रतिनिधिहरू उठ्नु भएको छ उहाँहरूको सुरक्षाको पनि कुरा उठ्छ नि त बेला बेलामा। पुरुष भएको भए त्यो सुरक्षाको कुरा उठ्दैन, तर महिला भएकै कारण सुरक्षाका कुराहरू उठ्छन् पनि भनिन्छ नि त।
त्यो चाहिँ कस्तो छ भने दुर्गम क्षेत्रहरूको हकमा चाहिँ अलिकति महिलाहरूलाई अलिकति थ्रेट छ, होइन, तर अलिकति सहरी क्षेत्रहरूमा चाहिँ त्यति थ्रेट चाहिँ देखिँदैन, पहिला जस्तो छैन। अहिले महिलाहरू पनि अलिकति सक्षम भएछन्, राजनीतिमा आउने महिला उम्मेदवारहरू हेर्ने हो भने पुरुषहरू भन्दा धेरै सक्षम महिलाहरू चाहिँ उसले उम्मेदवारीता दिएका छन् र आएका पनि छन्। यसमा चाहिँ हामी मतदाताहरूले सबै जनमानसहरूले पनि यो कुरामा चाहिँ अलिकति ख्याल राख्नुपर्ने देखिन्छ। त्यस कारणले एउटा असुरक्षाको कुरा चाहिँ जस्तो दुर्गम क्षेत्रहरूमा चाहिँ अवश्य पनि छ, महिलाहरूलाई थ्रेट छ। त्यसले गर्दा जसरी पुरुषहरू रात दिन जतिखेर पनि जुन ठाउँमा पनि पुग्न सक्ने जुन पहुँच हुन सक्ने अवस्था छ भने महिलाहरूको लागि चाहिँ एकदम विचार गरेर मात्रै हिँडिल गर्नुपर्ने परिस्थितिहरू चाहिँ रहेको छ।
मताधिकार भनेको आफ्नो स्वेच्छाको अधिकार प्रयोग गर्ने, मेरो अधिकार प्रयोग गर्ने भनिएको छ, तर महिलाहरूको हकमा आफ्नो घरका पुरुषहरूले जता भन्यो त्यतै भोट हाल्नु पर्ने अवस्था छ, यसलाई चाहिँ कसरी लिनु भएको छ म्याडम?
हो हो, त्यो अवश्य पनि हो, तर अब उहाँहरूलाई के थाहा छैन त भन्दाखेरि यो गोप्य मतदान हो। आफूले मत पत्र लिइसकेपछि छाप लगाएर मत पेटिकामा हाल्दाखेरि परिवारका कसैले पनि देख्दैनन्। मैले चाहिँ गोप्य मतदान हो, मैले जो कहिलाई पनि राख्न सक्छु, अब घर परिवारले प्रेसर गरे यसलाई राख भनेर भनेको भए तापनि त्यहाँ गएर मतपत्र हेरेर छाप लगाउँदाखेरि चाहिँ त्यो गोप्य मतदान हो, घरको श्रीमानलाई पनि थाहा हुँदैन, परिवारका सदस्यलाई पनि थाहा हुँदैन, र कुनै पार्टीका व्यक्तिहरूले दबाब सिर्जना गरेका रहेछन् अथवा कसैले आफ्नो छरछिमेक इष्टमित्र नातागोताले प्रेसर गरेका रहेछन् भन्ने पनि मैले कसलाई मतदान दिएँ भन्ने कुरा त कसैले पनि थाहा पाउँदैन भन्ने कुराको पनि जानकार नभएको कारणले गर्दाखेरि पनि उहाँहरूले मैले दिइनँ भने घरको श्रीमानले देख्नुहुन्छ होला, उहाँले थाहा पाउनुहुन्छ होला, यो गोप्य मतदानको बारेमा पनि उहाँहरूलाई थाहा नभएको कारणले गर्दाखेरि पनि यो भएको हो। तर हामीले यही मार्फतमा पनि यहाँले जुन प्रश्न गर्नुभयो यही मार्फत पनि सूचना सबैलाई आम जनमानसलाई यो सूचना होस् कि हामीले गोप्य मतदान दिँदैछौँ, आफूले मन परेको आफूलाई जानकार भएको यो व्यक्तिले गर्न सक्छ भन्ने लाग्छ भने त्यो व्यक्तिलाई आफूले मतपत्र लिइसकेपछि आफूले छाप लाएर पट्याएर बाकसमा हाल्दाखेरि कसैले पनि देख्दैनन्, यो गोप्य मतदान हो, आफूले चाहेको व्यक्तिलाई उम्मेदवारलाई चाहिँ जिताउन सकिन्छ भन्ने सन्देश पनि दिन चाहन्छु। र साथसाथै हामीले महिलालाई हामी 51% जनसङ्ख्या भएको महिलाले भोट दिन्छौँ र महिलालाई किन नजिताउने, हामीले चाहिँ महिला सक्षम महिला उम्मेदवारलाई चाहिँ जिताउन पनि आह्वान गर्न पनि म चाहन्छु।
अब हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ। रेडियो नेपाल सुनेर बस्नुभएका तमाम महिला श्रोताहरूलाई निर्वाचन अगाडि जान्नै पर्ने बुझ्नै पर्ने केही कुरा छन् भने भनिदिनु होला।
सर्वप्रथम त यहाँहरूले चाहिँ त्यो एउटा नमुना मतपत्रहरू चाहिँ यहाँहरूले हेर्नै पर्छ, तपाईँको नगरपालिकामा गाउँपालिकामा, र त्यसको सूचना दिनको लागि पार्टीहरूको ले पनि त्यो बोकिरहेका हुन्छन्। त्यसकारण नमुना मतपत्र चाहिँ यहाँहरूले हेर्नुहोला र आफूले चाहेको उम्मेदवारको चिन्ह के हो भन्ने कुरा पनि यहाँले जानकारी लिनुपर्छ, र त्यो छाप लगाउँदाखेरि पनि त्यो पोस्टभित्र पर्ने गरेर बिचमा मात्रै छाप लगाउनुपर्छ, आफूले जसलाई चाहेको हो जसको चिन्हमा आफूले मतदान गर्न चाहेको हो उहाँलाई गर्नुहोस्, र सकेसम्म सक्षम महिला उम्मेदवार उठेका रहेछन् भने महिला उम्मेदवारलाई नै मत दिनको लागि पनि यहाँहरूलाई म हार्दिक अनुरोध गर्दछु।
मंगसिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा लैंगिक मैत्री निर्वाचनको विषयमा रहेर अहिले हामीले वरिष्ठ अधिवक्ता हाल महिला गैर सरकारी संस्था महासंघको अध्यक्ष डाक्टर शशी अधिकारी राउतसँग भएको कुराकानी सुनायौं। यो समय रेडियो नेपाल सुनिरहनु भएको छ भने हामी सुनाइरहेका छौं राष्ट्रिय महिला आयोगको प्रस्तुति कार्यक्रम महिला आवाज। कार्यक्रम महिला आवाजमा आज लैंगिक न्याय र हिंसा विरूद्धको आवाज अन्तर्गत आज हामीले लैंगिक न्यायसँगै महिला सशक्तिकरणको लागि हाम्रो आवाज अन्तर्गत यही मंगसिर 4 गतेको निर्वाचनको सन्दर्भमा राजनीतिमा महिला सहभागिताको विषयमा व्यक्त महिला अधिकार कर्मीहरूको विचारलाई लिएका छौं।
दिदी बहिनीहरू, तपाईँहरू नेतृत्वको लागि आह्वान गर्नुहोस्, तपाईँहरू बोल्नुहोस्, सकेसम्म पदमा बस्छु, म भिड्छु, म सक्छु भन्नु, तपाईँको पछाडि नेपाल छ, तपाईँको पछाडि संविधान छ, र तपाईँहरू सामूहिक नेतृत्वको चाहिँ मुद्दा उडाएर बस्नु। एउटै जातको मात्रै नेतृत्व जतिसुकै राम्रो होस् हामीलाई मान्य हुँदैन। मुस्लिम महिलाको अपाङ्गता भएको महिलाको, ओजेलमा परेको जनजाति महिलाको नेतृत्वको लागि पनि तपाईँहरू लिएर लडेर लिएर सामूहिक नेतृत्वको आह्वान गर्नुहोस्, अगाडि बढ्नुहोस्। तपाईँलाई सम्पूर्ण मुलुकले चाहिँ सल्युट गर्नेछ, नेता मान्नेछ। र अबको यो चुनाव चाहिँ योग्य छन् मेरा हात, तपाईँहरू के दिनुहुन्छ मेरो साथ भनेर खुल्ला रूपमा नलडाइकन चाहिँ भोट माग्नु चाहिँ आजसम्म तपाईँहरू आफ्नो राजनीतिक दलभित्र पनि तपाईँहरू चाहिँ लड्नुहोस्।
अहिलेको समाजमा महिलाको नेतृत्व जरुरी छ, तब मात्रै हामीले सोचेको समाज, हामीले सोचेको परिवार र हामीले सोचेको विकास सम्भव हुन्छ। त्यही भएर महिलालाई चाहिँ 100% भोट गरौँ। र अर्को कुरा भनेको कुरा चाहिँ सबैको सुनौँ, होइन मलाई पनि चाहियो मलाई पनि चाहियो भनेर हाम्रो घर दैलोमा सबैजना आउन सक्छन्। पक्कै पनि कुरा सबैको सुनौँ, तर सबैको कुरा सुनिरहँदाखेरि पनि तपाईँको मनभित्रले के भन्छ? हामीले भोट हालिरहँदाखेरि आफ्नो भित्री मनमा जसले चाहिँ हाम्रो सवाललाई उठाउँछ त्यसलाई दिनुपर्छ भन्ने कुराहरूमा चाहिँ सतर्क रहौँ।
मंगसिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन पद पैसा प्रलोभनले होइन, सिद्धान्त विचार र निष्ठाले जित्ने निर्वाचन बनोस्। महिला सहभागितालाई आत्मसात गर्दै लैंगिक मैत्री निर्वाचन बनोस्। यही अपेक्षा र शुभकामनासँगै आजको लागि कार्यक्रम महिला आवाजबाट विदा माग्नुपर्ने समय भएको छ।
महिला भएकै कारण कुनै अप्ठ्यारोमा हुनुहुन्छ, अन्यायमा परेको ठान्नुहुन्छ भने सल्लाह सुझाव र न्यायको लागि राष्ट्रिय महिला आयोगको पैसा नपर्ने हेल्पलाइन सेवा 1145 फोन गरेर आफ्ना समस्या राख्न सक्नुहुन्छ।
साथै कार्यक्रम महिला आवाजबाट पनि हामी तपाईहरूको समस्यालाई सम्बोधन गर्ने प्रयास गर्नेछौ। तपाईँले पठाउनु भएको जिज्ञासा प्रश्न र समस्यालाई हामी सम्बन्धित निकाय र व्यक्ति मार्फत यो कार्यक्रमबाट पनि जानकारी गराउनेछौ। यसको लागि हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। फेरि पनि हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। यो जानकारी सँगै कार्यक्रम महिला आवाजको आजको श्रृंखलाबाट प्राविधिक साथी देवकी भण्डारीलाई धन्यवाद दिँदै सहकर्मी साथी रिता तिमिलसिनासँगै म चन्दा विष्ट पनि विदा माग्छु। मंगसिर 8 गते बिहिबार बिहान तपाईँ हाम्रो भेट हुने नै छ। आजको लागि नमस्कार, शुभ दिन।